यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने नेकपा सचिवालय बैठकलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट जानकारी। काठमाडौँ उपत्यकामा 445 सहित आज थप 1228 जनामा कोरोना संक्रमण पुष्टि। आज थप 917 जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या 24,207। बागलुङको ढोरपाटन नगरपालिका देउरालीमा पहिरोमा ज्यान गुमाउनेको संख्या 14 पुग्यो। अझै 39 जना बेपत्ता। प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुःख व्यक्त। र कोरोना भाइरसका कारण आगामी वर्ष विश्वभर 4,70,00,000 भन्दा बढ़ी महिला तथा बालबालिका गरीबीको रेखामुनि पर्ने आकलन। समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको एक रिक्त सदस्य पदमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने पार्टी सचिवालय बैठकलाई जानकारी गराउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराउनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। प्रवक्ता श्रेष्ठले कोविड 19 को बढ़दो प्रकोप तथा बाढ़ी प्रकोपको वर्तमान सन्दर्भमा सामाजिक सद्भाव र सहिष्णुता कायम गरेर अगाडि बढ़न सबैलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो।
यो परिस्थितिमा सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै सिंगो राष्ट्र एकताबद्ध भएर समस्या र संकटको समाधानको निम्ति अगाडि बढ्न सबैलाई अपील गर्ने निर्णय सचिवालयले गरेको छ। यस पछाडि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रपतिज्यूबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त सदस्य पदमा मन्त्री परिषदले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी पनि गराउनुभयो। र तेस्रो आजको बैठकमा पार्टीको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा सचिवालयको बैठकमा प्रारम्भिक छलफल भयो।
प्रवक्ता श्रेष्ठले बैठकमा यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमा सामान्य छलफल भएको र यसमा थप छलफलपछि परिमार्जन गरी अगाडि बढ़ने बताउनुभयो।
अध्यक्ष कमरेडहरूले अब पार्टी र सरकारका सन्दर्भमा र स्थायी कमिटिको चालू बैठकमा प्रस्तुत कार्यसूचीहरूका सन्दर्भमा निर्णय गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने गृह कार्य गर्नुहुनेछ। उपयुक्त समयमा स्थायी कमिटिको बैठक पनि राखिनेछ र स्थायी कमिटिको बैठकमा समेत यसबारेमा छलफल हुनेछ र स्थायी कमिटिको बैठकमा भएको छलफल र सुझाव समेतलाई ध्यान दिई अध्यक्ष कमरेडहरूले नयाँ ठोस कार्ययोजना सहितको निर्णय प्रस्तावलाई अन्तिम मसौदाको रूप दिई सचिवालयमा प्रस्तुत गर्नुहुनेछ र सचिवालयको बैठकबाट स्थायी कमिटिको बैठकमा अन्तमा निर्णयार्थ त्यो ठोस कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ र स्थायी कमिटिले निर्णय गर्नेछ।
प्रवक्ता श्रेष्ठले उपयुक्त समयमा स्थायी कमिटी बैठक बस्ने पनि जानकारी गराउनुभयो। काठमाडौँ उपत्यकामा 445 जनासहित मुलुकभर आज थप 1228 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 13,413 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा 394 जना महिला र 834 जना पुरूष गरी 1228 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। काठमाडौँका 357, ललितपुरका 46 र भक्तपुरका 42 जनामा गरी काठमाडौँ उपत्यकामा मात्रै 445 जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार हालसम्म कुल संक्रमितको संख्या 42,877 पुगेको छ। आज देशभरमा गरी 18,413 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 10,671 जना संस्थागत आइसोलेसनमा र 7,742 जना होम आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये कड़ा लक्षण देखिएका 141 जनाको आईसीयू र 17 जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी आज थप 917 जना संक्रमण मुक्त भएसँगै हालसम्म 24,207 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म 56% संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 6 जनाको मृत्यु भएपछि कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 257 पुगेको छ। आज चितवन, भक्तपुर, तनहू र रूपन्देहीका एक एक जना महिला तथा सिन्धुपाल्चोक र रूपन्देहीका एक एक जना पुरूषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले केही अस्पतालमा बिरामीलाई भर्ना नलिएको तथा परीक्षणका लागि स्वाब संकलन नै नगरिएका व्यक्तिको समेत रिपोर्टमा नाम समावेश भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयले आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना भाइरसको असर एवं पीसीआर परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै फैलाइएको भ्रममा नपर्न र जनस्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न आग्रह समेत गर्नुभयो। नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ। पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको भर्चुअल बैठकले लकडाउन र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिक रूपमा ठूलो क्षति बेहोर्नु परेको जनाएको छ। विभागका प्रमुख चीन काजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो। बैठकले चाँडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने समेत निर्णय गरेको विभागका सचिव दीर्घमान श्रेष्ठले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलन नदिन रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ। आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यही भदौ 25 गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसैबीच स्याङ्जामा कोरोना संक्रमण दर कम हुँदै गएपछि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले बताउनुभयो। सल्यानको धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि कपुरकोट गाउँपालिका 3 वडा कार्यालयसहित कपुरकोट बजार एक हप्ताका लागि सील गरिएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका र जोखिममा रहेका व्यक्तिहरूको स्वाब संकलन गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण झण्डै 6 महिनादेखि शैक्षिक संस्थाहरू बन्द रहेका कारण विद्यार्थीहरूको पठन पाठन प्रभावित भएको छ। वैकल्पिक माध्यमबाट शुरू गरिएको कक्षामा सबैको पहुँच नपुगेको भन्ने जनगुनासो आइरहेका बेला सरकारले भने पाठ्यक्रम समायोजन गरी आगामी असोजदेखि नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी गरिरहेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
देशैभर कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले कहिलेबाट विद्यालय खोल्ने र कसरी पठन पाठन शुरू गर्ने भन्ने अन्यलका बीच सरकारले पाठ्यक्रम समायोजन गरेर नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी गरिरहेको छ। सरकारले गत असार 1 गतेदेखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट शुरू गरिएको पठन पाठनलाई नै नयाँ शैक्षिक सत्र शुरू भएपछि सबैको पहुँचमा पुर्याउन लागेको हो। तर विद्यालय तहका करिब 70,00,000 विद्यार्थी मध्ये अधिकांश विद्यार्थीमा वैकल्पिक सिकाइको पहुँच पुग्न सकेको छैन। यो अवस्थामा पाठ्यक्रम विकास केन्द्रले भने 30% पाठ्यक्रम समायोजन गरेर शैक्षिक सत्र खेर नजाने गरी वैकल्पिक कक्षा सञ्चालनका लागि काम गरिरहेको छ। शिक्षकले गर्नुपर्ने क्रियाकलापलाई प्राथमिकतामा राखेर पाठ्यक्रम समायोजनको काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। असोज 1 गतेबाट नयाँ शैक्षिक सत्र शुरू गर्दा न्यूनतम उपलब्धि हासिल हुने र विद्यार्थीको शैक्षिक सत्र खेर नजाने बताउनुहुन्छ पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराई।
रेडियो सुनेर, टेलिभिजन हेरेर, अनलाइनबाट पनि विद्यार्थीहरूले सिक्न सक्ने क्रियाकलापहरूलाई घरमा गर्ने, शिक्षकले नै सिकाउन पर्ने क्रियाकलापहरूलाई चाहिँ शिक्षकले सक्ने ठाउँमा प्रत्यक्ष रूपमा नभए रेडियो टेलिभिजनका माध्यमबाट ती विषयवस्तुहरू शिक्षण गर्ने भन्ने हो त्यो। र समग्रमा 30% जति विषयवस्तुलाई समायोजन गर्नको भने विद्यार्थीको सिकाइमा क्षति हुँदैन भनेर काम गरिरहेको अवस्था हो। असोजबाट शुरू भयो भनेदेखि अहिलेको अवस्थामा चाहिँ शिक्षण सिकाइ पूरा हुन सक्छ, न्यूनतम सिकाइ उपलब्धि हासिल हुन सक्छ विद्यार्थीको शैक्षिक वर्ष विद्यार्थीहरूको खेर जाँदैन।
तर शैक्षिक संस्थाका सञ्चालकहरू भने नयाँ शैक्षिक सत्र शुरू भएर अर्धवार्षिक परीक्षा हुने बेलामा औपचारिक मान्यता पाउन लागेको वैकल्पिक कक्षालाई यही शैक्षिक सत्रमा टुङ्ग्याउन कठिन हुने बताउँछन्। उनीहरूले यो वर्षको शैक्षिक सत्रलाई आगामी साउनसम्म लम्ब्याउन सकिने सुझाव दिएका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याप्सनका अध्यक्ष ऋतुराज सापकोटा,
अहिलेकै स्थितिमा 70% पाठ्यभारलाई कायम गरेर चैत्रमा सुझाउने चाहिँ सम्भव हुने सेसन चाहिँ साउनबाट सुरु गर्ने गर्दा पनि गर्न सकिने हुन्छ।
2.5 महिनादेखि वैकल्पिक माध्यमबाट पठन पाठन भइरहे पनि अधिकांश बालबालिका वैकल्पिक पढ़ाईसँग जोड़िन सकेका छैनन्। कतिको घरमा रेडियो टेलिभिजन नै छैन भने दूर दराजका गाउँहरूमा इन्टरनेटको सुविधा पुग्न सकेको छैन। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालय खाजाका लागि छुट्याइएको बजेट इन्टरनेट डिभाइसमा खर्च गर्न सरकारलाई सुझाउनुहुन्छ।
कतिको घरमा रेडियो पनि छैन, रेडियो नभएकोलाई रेडियो किन भन्न भएन, रेडियो बाँडिदिनु पर्यो, स्मार्टफोनहरू छ भने त्यो बाँडिदिने हो कि, चैत महिना चाहिँ स्कुल लागेको छैन, खाजा खर्च त कहाँ छैन।
पाठ्यक्रम समायोजन गरी कक्षा सञ्चालन गर्न वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका पनि संशोधन गरिन लागि छ। गत जेठ 18 गते वैकल्पिक कक्षा सञ्चालनका लागि उक्त निर्देशिका जारी गरिएको थियो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
भरतपुर अस्पताल कोविड 19 प्रयोगशालामा नमूनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर श्रीराम तिवारीले भरतपुर प्रयोगशालामा चाप बढ्दै गएपछि नतिजा आउन ढिलाइ भएकाले मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो। प्रयोगशालामा मोबाइल अपडेट सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवत आजदेखि मोबाइलमा नै नतिजा पठाइने प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर तिवारीले बताउनुभयो। हाल अस्पतालले नेगेटिभ आएकाको नाम फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजिटिभ आएकाहरूलाई टेलिफोन गरी जानकारी दिने गरेको छ। समुदाय स्तरमै कोरोना भाइरस फैलिएको सप्तरीमा पीसीआर परीक्षणको दायरा घट्दै गएको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको पीसीआर ल्याबमा एउटा मात्र मेसिन रहेको र जनशक्ति समेत सीमित रहेका कारण परीक्षणको दायरा बढ़न नसकेको हो। स्वास्थ्य कार्यालय सप्तरीले हाल दैनिक 300 देखि 400 स्वाब कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिरहेको छ। संकलित 1197 जनाको स्वाब अझै परीक्षण हुन नसकेको र संकलित स्वाब ल्याबमै थन्किएको स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बागलुङको ढोरपाटन नगरपालिका वार्ड नम्बर 7, 8, 9 को भुजी खोलाको शिर देउरालीमा गएको पहिरो र बाढ़ीमा ज्यान गुमाउनेको संख्या 14 पुगेको छ। अझै 39 जना बेपत्ता रहेका छन्। मृतक मध्ये 14 जना मध्ये 2 जनाको मात्रै शनाखत भएको छ। शनाखत हुनेमा ढोरपाटन नगरपालिका वार्ड नम्बर 9 लाकुरी बोर्डका 45 वर्षीय करबहादुर विक र सोही स्थानकी 26 वर्षीय केशमाया विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब परीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो। अन्य 12 जनाको शव क्षत विक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको छ। उद्धार गरिएका 4 जना घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बाढ़ी पहिरोले 30 घर बगाएको छ भने सुकुरदुङको सरस्वती आधारभूत विद्यालयको 2 कोठे भवन, सुप्रांगको जनचेतना प्राविको 4 कोठे भवन, साबिक बोबाङमा रहेको 3 वटा जलविद्युत आयोजना, 1 झोलुङ्गे पुल बगाएको छ। यसैबीच काठमाण्डुबाट गृहमन्त्री रामबहादुर थापा, सांसद देवेन्द्र पौडेल सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि प्रतिकूल मौसमका कारण काठमाण्डु फर्किएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ, कालीकोट र सिन्धुपाल्चोकमा बाढ़ी पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज ट्वीट गर्नुहुँदै मौसमी विपदको जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउँदै प्राकृतिक र वातावरणीय मैत्री दिगो सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ। गण्डकी प्रदेश प्रमुख अमित शेरचनले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा गैरातीको अविरल वर्षासँगैको पहिरोमा परि ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुखले आज एक शोक वक्तव्य प्रकाशित गरी भुजी खोला थुनिएर तटीय बस्तीमा बाढ़ी पस्दा ढोरपाटन नगरपालिकामा दर्जनौ घर लगायतका भौतिक संरचना बगाएको तथा दर्जनौ बेपत्ता भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ। प्रदेश प्रमुख शेरचनले उद्धार, राहत, पुनर्स्थापना तथा बाढ़ीका कारण जोखिममा परेका बस्ती संरक्षणमा तदारूकताका साथ आवश्यक प्रबन्ध मिलाउन सरकार एवं सम्बन्धित पक्षलाई अनुरोध गर्नुभएको छ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बागलुङको ढोरपाटनमा बाढ़ी पहिरोले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागलुङको ढोरपाटन नगरपालिकामा गए रातीको बाढ़ी पहिरोबाट भएको मानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले पहिरोमा परि जीवन गुमाउनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। सभापति देउवाले बेपत्ताको खोजी, पीड़ितलाई राहत र घाइतेहरूलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको नेपाली कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। बाढ़ी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोक जिल्लाका धेरैजसो क्षेत्र अझै पनि पहिरोको जोखिममा नै रहेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सुरक्षित बस्ती स्थानान्तरणका लागि आफ्नो पालिकाभित्र पहिरोमा परेका र जोखिमयुक्त बस्तीहरूको अनुगमन शुरू गरेको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
बाढ़ी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोकको हरेक क्षेत्र जोखिममा छ। गत साउन 3 गते आएको पहिरोले मेलम्ची नगरपालिका 4 अमलेका 14 घर जोखिममा छन्। पहिरोले घर पूरै क्षति पुर्याएको छ। अरूको घरमा सहारा लिएर बस्नु परेको स्थानीय माधवराज खनालको गुनासो छ।
म काठमाडौँ भएको कारणले मेरो परिवारमा हामी चाहिँ बच्न सफल भयौं। त्योभन्दा पछाडि चाहिँ यहाँ अब यो प्लास्टिकका टेन्टहरू हाल्दा यो पहिरोलाई चाहिँ रोकथाम गर्ने काम भएको छ। घर पूर्ण रूपमा क्षति भएको छ। म चाहिँ अर्को घरमा चाहिँ सहारा लिएर बसिया छु।
2072 सालको भूकम्पपछि सरकारले दिएको 3 लाख रुपियाँ अनुदानमा आफ्नो जग्गामा घर बनाएका उनीहरूले अहिले अरूको जग्गामा छाप्रो हालेर बस्न बाध्य छन्। अब पक्की घर बनाएर बस्ने जग्गा पनि छैन। बेलैमै बस्ती स्थानान्तरण भए ज्यान बस्ने बताउनुहुन्छ मेलम्ची 4 का स्थानीय रामप्रसाद नेउपाने।
अब अर्को बस्ने ठाउँको व्यवस्था गरिदिनु पर्यो। अब अहिले बनाएको घर अब बस्न लायक छैन। सारेर हुन्छ कि बस्नलाई चाहिँ उपयुक्त ठाउँ हामीलाई व्यवस्था गरिदिनु पर्यो।
नगरपालिका भित्रका वडा नम्बर 1, 2, 3, 4, 7 र 8 का वडाहरूमा नगरले अनुगमन गरेको नगरपालिकाले जनाएको छ। बाँकी वडाहरूको अनुगमन जारी छ। अनुगमनका क्रममा जोखिम भेटिएका घर तथा बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने नगरपालिकाले जनाएको छ। सार्नुपर्ने बस्ती तथा घरहरूलाई प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाइने बताउनुहुन्छ मेलम्ची नगरपालिकाका प्रमुख जम्मर अर्याल।
सबभन्दा पहिले घर लडेका र जसले घर छोडेर बसेका छन् उनीहरूलाई बासस्थानको व्यवस्था गर्नु हाम्रो पहिलो प्राथमिकता हो र त्यसका निम्ति हामीले प्रदेश सरकार, संघीय सरकारसँग पनि हामीले छलफल गरिसकेका छौँ।
बाढ़ी पहिरोले वितण्डा मचाइरहेको सिन्धुपाल्चोकमा बेलैमै स्थानीय तहहरू सजग भई क्षति न्यूनीकरण गर्न सुरक्षित ठाउँको खोजी गरी स्थानान्तरणको काम शुरू गर्न जरूरी छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
बर्दियाको गेरुवा गाउँपालिका 4 स्थित कर्णाली नदीमा बगेको दाउरा झिक्ने क्रममा 3 जना बेपत्ता भएका छन्। कर्णाली नदीको रजबन्धुवा घाटमा आज बिहान करिब 11 बजेतिर दाउरा झिक्न गएका गेरुवा 4 जोधीपुरका 40 वर्षीय बलबहादुर रोकाय, 14 वर्षीय भरत कडायत र 14 वर्षीय पवि रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल स्थित चिनिया दूतावासले नेपालबाट चीन भ्रमण गर्ने जोसुकैले पनि अनिवार्य रूपमा पीसीआर परीक्षण गरेर मात्र भ्रमण गर्न आग्रह गरेको छ। दूतावासले जारी गरेको एक पत्रमा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट 72 घण्टा अगाडि पीसीआर परीक्षण गराई नेगेटिभ प्रमाणित भएकाहरूलाई मात्र जहाज प्रवेश गर्न अनुमति दिइने बताएको छ। पीसीआर परीक्षण कूटनीतिक तथा विदेश विशेष राहदानी बाहक लगायत सबैमा अनिवार्य रहेको दूतावासले स्पष्ट गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देही जिल्लाका रोहिणी गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष सरोज कुमार पाण्डेलाई नियन्त्रणमा लिएको छ। सहकारी संस्थालाई अनुदानको रकम प्रदान गर्न सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग 45,000 माग गरेको र 20,000 रूपियाँ लिइसकेको पुष्टि भएकाले वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिए थप अनुसन्धान शुरू गरिएको आयोगको कार्यालय बुटवलका प्रवक्ता सुरेश भूषालले जानकारी दिनुभयो। रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवैध रूपमा सञ्चालन भएका 16 मेडिकल क्लिनिक सील गरिएको छ। नगरपालिकामा 19 निजी क्लिनिक सञ्चालनमा रहेकोमा 3 मात्रै कानूनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेको र अरू सबै अवैध सञ्चालन भएकाले सील गरिएको स्वास्थ्य शाखा सह संयोजक दण्ड प्रसाद शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 8,68,000 नागेको छ। कोरोना भाइरस संक्रमितको कुल संख्या 2,62,14,000 नागेको छ भने संक्रमित मध्ये 1,84,79,039 भन्दा बढ़ी मानिस कोरोना मुक्त भइसकेको तथ्याङ्क छ। कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी प्रभावित अमेरिकामा कुल संक्रमितको संख्या 62,91,000 नागिसक्दा 1,90,014 मृत्यु भएको छ। विश्वभर कोरोना भाइरस महामारीका कारण आउँदो वर्ष 4,70,00,000 भन्दा बढ़ी महिला तथा बालबालिका गरीबीको रेखामुनि धकेलिने आकलन गरिएको छ। केही दशकको प्रगतिलाई असर गर्ने चेतावनी दिँदै संयुक्त राष्ट्रसंघले यस महामारीका कारण पुरूषभन्दा बढ़ी महिलाहरूले नै रोजगारी गुमाउने बताएको छ। महिलाहरूले विशेष गरी परिवारको जिम्मेवारी लिने कमाई र बचत पनि कम हुने गरेकामा यस महामारीको चपेटामा पनि महिलाहरू नै पर्ने चेतावनी दिएको हो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र संयुक्त राष्ट्रसंघको महिला विभागका अनुसार यस वर्ष थप 9,60,00,000 मानिसले चरम गरीबीको सामना गर्नुपर्नेछ। जर्मनीले रसियाका विपक्षी राजनैतिक नेता एलेक्सी नाभाल्नीलाई नोभिचोक विष दिइएको प्रष्ट प्रमाण रहेको बताएको छ। नोभिचोक रसियाले सन् 70 र 80 दशकमा विकास गरेको मानिसको स्नायु प्रणालीलाई असर गर्ने एक रासायनिक विष हो। अब आर्थिक समाचार।
अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ब्रान्ड चिनाउन सरकारले जारी गरेको ट्रेडमार्क 4 वर्षपछि कार्यान्वयनमा आएको छ। सरकारले 2073 साल असार 19 गते जारी गरेको ट्रेडमार्क केही समय अघि पाकिस्तानले स्वीकृति जनाएको छ भने अन्य देशमा प्रक्रियामा छ। नेपाली अलैँचीको ट्रेडमार्कलाई पाकिस्तानले स्वीकृति जनाएपछि नेपालबाट ट्रेडमार्क मार्फत अलैँची पाकिस्तान लैजान सकिने भएको छ। निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले एभरेस्ट विङ कार्डिमम नामक ट्रेडमार्क जारी गरेको थियो। ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र अलैची व्यवसायी संघले 2067 सालदेखि गृह कार्य शुरू गरेको थियो। विभिन्न समिति मार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिन्ह र अलैचीको दाना राखिएको छ। ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैची व्यवसायी महासंघका महासचिव सुभाष भट्टराईले जानकारी दिनुभयो। नागरिक लगानी कोषले एकै पटक 4.5 अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ। कोषले सूचना मार्फत क वर्गका वाणिज्य ब्याङ्कमा सो परिमाणको रकम राख्न लागेको जनाएको हो। कोषले जारी गरेको सूचना अनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको र लगानीबाट प्राप्त प्रतिफलको 4,45,59,60,000 रूपियाँ मुद्दती निक्षेपमा लगानी गर्न लागि हो। कोषले नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैंकमा 1 वर्षदेखि 2 वर्ष मुद्दती निक्षेपमा लगानी गर्न लागि जनाएको छ। कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याज दर र ब्याज भुक्तानी गर्ने समय अवधि उल्लेख गरी भदौ 21 गते दिउँसो 2 बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिएको छ। बैंक तथा वित्तीय संस्थामा हाल झण्डै 2 अर्ब रूपियाँ बराबरको तरलता रहेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय महिला रग्बी टोलीकी कप्तान एलिसा थापामा कोरोना पोजिटिभ देखिएको छ। उनी आफैले फेसबुक मार्फत आफूलाई कोरोना भएको बताएकी छिन्। उनले फेसबुकमा लेखेकी छिन्, कोरोना रिपोर्ट पोजिटिभ आए जस्तै म पनि पोजिटिभ सोचाइसँगै घरमै बसेकी छु। म उच्च मनोबलका साथ आइसोलेसनमा बसेको छु। मलाई विश्वास छ म चाँडै कोरोना मुक्त भई पहिले जस्तै काममा फर्किनेछु। नेपाली खेलकुदमा पछिल्लो समय कोरोना देखिने क्रम बढ़ेको छ। एपीएफमा 36 जनामा एकै पटक कोरोना पोजिटिभ देखिएको थियो। नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरूको कोरोना बीमा गरिदिएको छ। 1-3 स्टार सहित 32 प्रशिक्षक तथा विभिन्न श्रेणीका 20 निर्णायक गरी जम्मा 52 जनाको जनै 1 लाखका दरले बक्सिङ संघले बीमा गरिदिएको हो। ललितपुरको गार्कपु स्थित एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडमा उनीहरूको बीमा गरिएको संघका प्रवक्ता श्याम अलवाले जानकारी दिनुभयो। नेपाल क्रिकेट संघ क्यानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। क्यानले नेपाली टीमको मुख्य प्रशिक्षक सहित विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिलाई निवेदन दिन आह्वान गरेको छ। नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकका रूपमा उमेश पटवालले राजीनामा दिएपछि त्यो पोस्टमा क्यानले प्रशिक्षक खोजिरहेको छ। क्यानले आईसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षक सहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र टीम व्यवस्थापकका लागि आवेदन खुल्ला गरेको छ। यसै गरी सातै प्रदेशका लागि 1-1 जना प्रशिक्षक पनि आह्वान गरिएको छ। क्यानले मुख्य प्रशिक्षक 1 जना, महाप्रबन्धक 1 जना, वित्तीय प्रबन्धक 1 जना, व्यवस्थापक 1 र प्रदेश प्रशिक्षक 7 जनाको विज्ञापन खुला गरेको छ। झण्डै 4 वर्षपछि नेपाल क्रिकेट संघ क्यानको आधिकारिक वेबसाइट फेरि शुरू भएको छ। क्यान निलम्बन भएपछि वेबसाइट नै ब्लक भएको थियो। लामो समयको प्रयासपछि क्यानले तत्कालका लागि वेबसाइटलाई सार्वजनिक गरेको हो।
अब मौसम सम्बन्धी जानकारी। हाल मनसूनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल प्रदेश 1-2 बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसित हल्का वर्षा भइरहेको र न्यूनचापीय रेखा अझै सक्रिय हुँदै पश्चिम सर्ने क्रममा रहेको छ। आगामी 24 घण्टामा प्रदेश 1, प्रदेश 2 तथा सुदूरपश्चिम प्रदेशका 1 वा 2 स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 23.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 27.2 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा रिक्त 1 सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालय बैठकलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट जानकारी। काठमाडौँ उपत्यकामा 445 सहित आज थप 1228 जनामा कोरोना संक्रमण पुष्टि। आज थप 917 जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या 24,207। बागलुङको ढोरपाटन नगरपालिका देउरालीमा पहिरोमा ज्यान गुमाउनेको संख्या 14 पुग्यो। अझै 39 जना बेपत्ता। प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुःख व्यक्त। र कोरोना भाइरसका कारण आगामी वर्ष विश्वभर 4,70,00,000 भन्दा बढ़ी महिला तथा बालबालिका गरीबीको रेखामुनि पर्ने आकलन। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।